नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 MHz हरेक मंगलबार बिहान 7:30 बजेबाट 8 बजेसम्म र रेडियो कासोती 102.6 MHz मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। हामीले आजको कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा स्थानीय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रमको सेरोफेरोमा तयार पारेका छौँ। आजको कार्यक्रममा हामी रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग गरिएको कुराकानी,
यो सुहाउँदो चाहिँ शिक्षा दिनुपर्छ भनेर हामीले चाहिँ सबै शिक्षकहरूलाई चाहिँ कम्प्युटर तालिम दिने र सबैलाई ल्यापटपमा चाहिँ गाउँपालिकाको तर्फबाट
मानवाधिकार समूहका संयोजक हर्कबहादुर खत्री र सदस्यहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउने कार्यक्रम विगत 2 वर्षदेखि कास्कीको रूपा गाउँपालिकामा सञ्चालन भइरहेको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचमा वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। स्थानीय प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार सम्बन्धी सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच के कस्तो रहेको छ, निर्णायक प्रक्रियामा विशेषतः महिला, बालबालिका, दलित र अन्य जोखिममा परेका अल्पसंख्यक तथा पछाडि पारिएका समूहको सहभागिताको अनुगमन गर्न र जनताको निगरानी बढाउन उनीहरूलाई सशक्त बनाउनु यो कार्यक्रमको पहिलो प्राथमिकता हो। स्थानीय तहका समूहहरू मार्फत स्थानीय समुदायको पहलकदमी लिन राज्यले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न तथा सेवा सुविधामाथि जनताको पहुँच अभिवृद्धि गर्न यो परियोजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचको वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। जोखिममा परेका समुदाय, महिला, बालबालिका, दलित र अन्य अल्पसंख्यक पछाडि पारिएका समुदायको सरकारी सेवा तथा सुविधा, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथिको पहुँचका लागि माग दावी गर्न, क्षमता वृद्धि गर्ने र अधिकारहरूको परिपूर्ति गर्न स्थानीय सरकार तथा सम्बन्धित निकाय जवाफदेही बन्ने अपेक्षा गरिएको छ। मानवाधिकार तब मात्र सम्भव छ जतिबेला देशका नागरिकले अधिकार हनन भएको महसुस गरी आवाजहरू बुलन्द बनाउनेछन्। अधिकार सँगसँगै हाम्रा कर्तव्यहरू पनि रहेका छन्। अधिकारको दावा गर्ने हामी सबै नागरिकले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ भन्ने कुरा मनन गर्नु आवश्यक छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिल्यै लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौँ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
यसै सन्दर्भमा हामीले रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझासँग गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा बनेका नीति तथा कार्यान्वयनको अवस्था, COVID-19 कारण गाउँपालिकामा परेको असरको सम्बन्धमा कुराकानी गरेका छौँ। अब प्रस्तुत गर्दैछौ अध्यक्ष ओझासँग गरिएको कुराकानी। ओझाजी नमस्ते।
नमस्कार सर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँलाई सोध्न मन लाग्यो, शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी गाउँपालिकाको नीति तथा कार्यक्रमहरू के कस्ता छन् सर?
यो वर्ष चाहिँ हामीले शिक्षातर्फ गाउँपालिकाको तर्फबाट चाहिँ अघिल्लो वर्षका नियमित कामहरू जस्तो अङ्ग्रेजी माध्यमका पाठ्य पुस्तक नियमित रूपमा गाउँपालिकाले दिइरहेछ, त्यो काम चाहिँ गाउँपालिकाले यो वर्ष नै निरन्तरता दियो। शिक्षक डायरीको कुरा, ड्रेसका कुरा, ती कुराहरू निरन्तरता दियौँ। यो वर्ष चाहिँ हामीले शिक्षकहरूलाई प्रविधि मैत्री बनाउनु पर्छ र अहिले त्यो युगसँग जुन्ने खालको त्यो खालको मेन पावर चाहिँ निकाल्नु पर्छ र यो सुहाउँदो चाहिँ शिक्षा दिनुपर्छ भनेर हामीले चाहिँ सबै शिक्षकहरूलाई चाहिँ कम्प्युटर तालिम दिने र सबैलाई ल्यापटपमा चाहिँ गाउँपालिकाको तर्फबाट सहयोग गर्ने भनेर चाहिँ हामीले गाउँपालिकाको तर्फबाट राखिरहेका छौँ र प्राविधिक शिक्षा सुरु गर्ने भनेर अघिल्लो वर्षबाट सुरु भएको थियो। यो वर्षबाट कृषिको पनि 3 वर्ष सुरु भएको छ हाम्रो गाउँपालिकामा। त्यसै गरेर भेटनरी अनि त्यसपछि इन्जिनियरिङ पहिल्यै थियो। त्यसरी चाहिँ अगाडि बढिरहेछ। अब यो कोभिडका कारणले अझ समस्या चाहिँ बनाइरहेछ शिक्षामा। अब अनलाइन सिस्टमबाट पढ्नु पर्ने अथवा सामाजिक दूरी कायम गराएर पढ्नु पर्ने, गाउँमा सबै थाहा नेट टिभी एफएमहरू नटिपिने भएको हुँदा हामीले चाहिँ सामाजिक दूरी कायम गराएर चाहिँ टोल टोलमा पढाइ, त्यसको निम्ति सुरक्षा नि चाहियो। फेरि सुरक्षाको निम्ति सबै विद्यार्थीहरूलाई साबन, सबैलाई रियुज हुने खालको चाहिँ स्वास्थ्य कर्मीहरूको चाहिँ परामर्शमा त्यो खालको चाहिँ दुई दुईवटा मास्क चाहिँ विद्यार्थी शिक्षक सबैलाई चाहिँ होइन त्यसरी चाहिँ व्यवस्थापन गरेर गाउँपालिकाको तर्फबाट हामीले यो काम चाहिँ गरिरहेछौँ। अहिले त्यसरी सामाजिक दूरी कायम गराएर टोल टोलमा पठन पाठन गर्ने शिक्षक मित्रहरूले नि एकदमै सहयोग गरिराख्नु भएको छ। उहाँहरूले अझ प्रभावकारी बनाउँदै लिएर जानुभयो। कति ठाउँमा चाहिँ अभिभावकहरूसँग अन्तर्क्रिया गर्ने, अझ सहजीकरण कसरी गर्न सकिन्छ, त्यसरी चाहिँ अगाडि बढिरहेको छ। विद्यालयका भवनहरू बनाउने, भौतिक पूर्वाधार तयार गर्ने, बाल मैत्री वातावरणहरू बनाउनका निमित्त सबै विद्यालयमा एउटा कोठा चाहिँ बाल उद्यान खालको खेल्ने खालको पिङ सिबिलिटीहरू साइक्लिङहरू भएको अनि त्यसपछि चाहिँ अङ्क अक्षर चिन्न सक्ने खालको चाहिँ त्यो पजल खेल्न मिल्ने खालको त्यो वातावरण बनाउने विद्यालयमा एउटा कोठा चाहिँ त्यस्तो बनाएका छौँ। त्यसरी चाहिँ यो सिकाइलाई प्रभावकारी बनाउँदै चाहिँ लिएर गएका छौँ। शिक्षाको स्वास्थ्यको हकमा चाहिँ हाम्रो गाउँपालिकाभित्र यहाँहरूलाई थाहा नै छ, हामीले नेपालमै पहिलोचोटि सबै स्वास्थ्य चौकीमा ल्याबहरू व्यवस्थापन गरेका छौँ। त्यसको प्रभावकारिता यो कोभिडमा अझ राम्रो देख्छ।
यहाँले पूर्व तयारी गरेर पनि बस्नु भएको थियो।
त्यसले चाहिँ के देखियो भने स्वाब सङ्कलन गर्न पहिला जिल्लाबाट बोलाउनु पर्ने थियो। हामीले सुरुमै हाम्रो चाहिँ ल्याब टेक्निसियनहरू भएको हुनाले उहाँहरूलाई तालिम दिन पठायौँ। हामीले पहिल्यै जिल्लाबाट अथवा प्रदेशबाट बोलाउनु पर्यो, उहाँहरूले स्वाब सङ्कलन गरिदिनु भयो, त्यसले गर्दा सहज भयो। अहिले पनि हाम्रो त्यो प्रभावकारी रूपमा हामीले बाहिरबाट बाहिर जिल्लाबाट आएका विदेशबाट आएका सिन्ड्रोम देखिएकाहरूलाई चाहिँ हाम्रै गाडी मार्फत चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ स्वाब सङ्कलन गर्न पठाउँछौँ, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँछौँ। त्यसरी चाहिँ व्यवस्थापन गरिरहेछौँ। हाम्रो गाउँपालिकाभित्रका दुईवटा वडामा स्वास्थ्य चौकी थिएन, त्यसको चाहिँ अहिले भौतिक पूर्वाधारको काम सिद्धियो। एउटा वडामा स्वास्थ्य चौकी स्थापना गरिसक्यौँ, अर्को वडामा चाहिँ हामी यो तिहार लगत्तै गर्ने सोच छ, त्यो अनुसारको वातावरण बनाइरहेछ होइन।
र नवराज ओझाज्यूलाई मान्छेका भनौँ जनताका अधिकारप्रति बढी सचेत भएको र पूर्वका दिनहरूमा केही अधिकारमुखी कामहरू गर्नु पर्छ र त्यसका बारेमा सचेत भएको मान्छे हो भन्छन्, उसो भए खाद्य र आवास सम्बन्धी गाउँपालिकामा के कस्ता नीति छन्?
त्यो अहिले चाहिँ हामीले चाहिँ सबै स्वास्थ्य कर्मीहरूलाई पठाएर घर घरमा चेक गराउने कुरा, कोभिडमा चाहिँ 50 वर्षभन्दा माथिकालाई मास्क दिने, विद्यार्थीहरूलाई मास्क दिने, शिक्षकहरूलाई दिने, कर्मचारीहरूलाई दिने, सुरक्षा सामग्रीहरू दिने कुरा, स्वास्थ्य कर्मीहरूलाई प्रोत्साहन भत्तादेखि लिएर पिपी लगायतका सुरक्षा सामग्रीहरू चाहिँ दिने कुरा, असाध्यै अप्ठ्यारो छ भनेर आफैले डाक्टर राखेर चाहिँ डाक्टर सेवा दिने कुरा होइन। गाउँपालिकाको तर्फबाट चाहिँ अब अस्पताल निर्माण गर्नको निमित्त हाम्रोमा चाहिँ अहिले 500 को अस्पताल निर्माण गर्नलाई पूर्व तयारी छ, अब 1500 को बनाउनको निमित्त हामी चाहिँ तयारी छौँ। त्यसको पूर्वाधार तयार गर्ने काम चाहिँ हामीले सुरु गरिरहेछौँ। अब हाम्रोमा आफ्नै एम्बुलेन्स छ, आफ्नै अस्पताल निर्माण गर्ने र नसक्ने बल्ल बजारसम्म पुर्याउने भन्ने चाहिँ हाम्रो त्यो नीति छ, त्यो अनुसार गर्छौँ। अब खाद्य सुरक्षाको हिसाबमा चाहिँ हामीले गाउँपालिकाको तर्फबाट अब यो कोभिडको बेलामा अझ अप्ठ्यारो भयो। सुरु सुरुमा चाहिँ धेरै ठाउँमा राहत वितरण गर्ने अनि त्यसपछि चाहिँ घर घरमा जाने, चामलका बोरा दिने, यी खालका कार्यक्रम भयो। तर हाम्रो गाउँपालिकाले हामीले चाहिँ के गर्यौँ भने जसलाई सङ्कट परेको छ, जनप्रतिनिधिहरू त्यहाँको कर्मचारी गएर चाहिँ घरमा अनुगमन गर्नुहुन्छ, हाम्रो एउटा चाहिँ बुँदा सहितको चेकलिस्ट थियो, त्यसमा चाहिँ उहाँहरूको चाहिँ घरमा नभएको त्यस्तो देखियो भने चाहिँ घरमै पुर्याइदिने, किन वडामा पनि आउन नपर्ने, त्यो खालको व्यवस्था मिलाएका थियौँ हामीले। त्यसरी चाहिँ व्यवस्था गरेर थोरै मात्रै राहत वितरण गरौँ। अहिले पनि हाम्रो गाउँपालिका 1 महिनालाई पुग्ने राहत
अझै छ,
अझै छ, भोलि त्यो समस्या पर्यो भनेर हामीले त्यसको चाहिँ स्टक गरेर राखेका
छौँ
होइन। यो कोभिडले एउटा प्लस पोइन्ट के पनि गर्यो भने हामीले चाहिँ तपाईँहरूलाई थाहा नै छ, त्यो कोभिडको बेलामा भोलि तरकारीको समस्या नहोस्, देशभरि ठप्प हुने अवस्था भयो भने त हाहाकार मचिन सक्छ भनेर गाउँपालिकाका सबै घरमा न्यूनतम 5,000 तरकारी पाँचदेखि पन्ध्र झ्यालसम्म थियो होइन, तरकारी चाहिँ दिने भनेर घिरामलो लौका काँक्रोदेखि लिएर चाटपातसम्म सात आइटमको थियो, त्यो चाहिँ हामीले घर घरमा पुर्यायौँ, त्यसको प्रभावकारी अत्यन्त राम्रो
रह्यो। यही बिचमा उत्पादनमा पनि जोड दिनु भयो?
जोड दियौँ। यो बिचमा चाहिँ एउटा प्लस पोइन्ट चाहिँ के हो भने पहिला बाँझा भएका जग्गाहरू पनि अलि बढी अब घरै बस्न पर्यो भनेर अहिले चाहिँ खेत रोप्ने, आफ्ना जग्गाहरूमा चाहिँ खनजोत गर्ने, तरकारी फलफुलहरू लगाउने, यो चाहिँ अलि राम्रोसँग भयो। यसपालि हामीले लगभग केराको पकेट क्षेत्र, धानको चाहिँ ब्लकै बनायौँ प्रदेशसँग समन्वय गरेर, अनि कफीको, मौरीको, अनि त्यसपछि एक गाउँ एक उत्पादन त्यस्तो खालको कार्यक्रम चाहिँ गाउँपालिकाको तर्फबाट पनि हामीले यहाँ चाहिँ कार्यान्वयन गरौँ। त्यसको प्रभावकारिता अत्यन्त राम्रो। हाम्रोमा यस्तो छ, एउटा समूहले 5-7 लाख रुपियाँ एक सिजनै फाइदा गरेको पनि रेकर्ड निस्क्यो। दुध उत्पादनमा, पशु उत्पादनमा चाहिँ मान्छेहरू लागेको, यो वर्ष कृषिको वर्षको रूपमा मनाउने भनेर गाउँपालिकाको कार्यक्रमै छ, त्यसैलाई हामी लन्च गर्दैछौँ। त्यसले चाहिँ यो खाद्य सुरक्षाका कुराहरूमा चाहिँ हामीले यसरी अगाडि बढाएको छौँ। दीर्घकालीन रूपमा चाहिँ अब अहिले प्रदेशले पनि सङ्घले पनि अलि बढी फोकस गरेका छ, गाउँपालिकाले त स्वाभाविक हिसाबले सबभन्दा बढी सम्भावना रहेको क्षेत्र त्यही हो। त्यसपछि पर्यटन हो, पर्यटन अहिले यस्तो अवस्थामा छ, त्यो क्षेत्रलाई चाहिँ हामीले बढी मात्रामा परिवर्तन गरेर खाद्य सुरक्षाका कुरालाई चाहिँ, जनताको सुरक्षा कुरालाई चाहिँ हामीले प्रत्याभूत गर्ने काम चाहिँ गरेका छौँ।
अब अध्यक्षज्यू, आवासको त्यस्तो समस्या देखाएका छन् छैनन्? हामीलाई आवासको समस्या भयो भन्ने कोही हुनुहुन्छ कि हुनुहुन्न?
यो वर्ष तपाईँहरूलाई थाहा नै छ, 22 वर्ष यताको सबभन्दा धेरै पानी पर्यो, अनि कोही एकजनाको त ज्यानै गयो हाम्रो गाउँपालिकामा। घरबार बिहीन चाहिँ लगभग 150-200 जना हुनुहुन्थ्यो। हामीले त्यसको व्यवस्थापन गरेर कतिलाई चाहिँ विद्यालयमा राख्यौँ, कतिलाई खाली भएका घरमा राख्यौँ, कतिलाई चाहिँ अब तपाईँहरूले मर्मत गरेर हुने ठाउँमा मर्मत गरेर बस्नु भनेर गाउँपालिकाको तर्फबाट राहत दिने ती कामहरू गऱ्यौँ। त्यसरी चाहिँ अब पहिला भूकम्पमा भएका नि कतिको परेकै छैनन्, उहाँहरू पनि ल समस्या छ भन्नुहुन्छ होइन। हामीले जनता आवासको तर्फबाट पनि त्यसलाई सम्बन्धन गऱ्यौँ। कति ठाउँमा चाहिँ पर्दै नपरेका ठाउँमा पनि फेरि अहिले यो बाढी पहिरोले पनि त्यो खालको समस्या ल्याइरहेछ। त्यसको कारणले त्यसको व्यवस्थापनको निमित्त हामीले प्रदेश सरकार, सङ्घीय सरकारसँग चाहिँ समन्वय गरेर ती जो जसको घर छैन अहिले हाम्रो गाउँपालिकाभित्र पस्नै नहुने नसक्ने चाहिँ अलि घरहरू चाहिँ कमजोर भएका त्यस्ता घरहरू चाहिँ लगभग 150-200 छन् होइन, पस्नै नहुने घर चाहिँ 10-12 घर थिए, त्यसको व्यवस्थापन चाहिँ हामीले गऱ्यौँ। उहाँहरू जस्तो जुन घरमा मान्छे बित्नु थियो त्यो छिमेक र त्यहाँ चाहिँ पहिरेको कारणले बस्नु नहुन्थ्यो, हामीले विद्यालय व्यवस्थापन होइन त्यस्तो अर्को ठाउँमा नै विद्यालयमा व्यवस्थापन गरे, अनि अरू ठाउँमा पनि त्यसरी व्यवस्थापन गरेर छिमेकीको घरमा व्यवस्थापन गरेका छौँ अहिले तत्काललाई। अब हामीले चाहिँ प्रदेश सरकार, स्थानीय सरकारले मात्रै 25-30 घर बनाउन अलि अप्ठ्यारो हुन्छ, सबै क्षेत्रमा बजेट विनियोजन गर्नु पर्यो, कोभिडका कारणले झन् धेरै खर्च भयो, अहिले क्वारेन्टाइन आइसोलेसन व्यवस्थापन गर्नुपर्नेछ, त्यो कारणले गर्दा चाहिँ उहाँहरूसँग समन्वय गरेर हामी अगाडि बढ्छौँ भनेर चाहिँ अगाडि बढेका छौँ। उहाँहरूले गर्नुभएन भने फेरि उहाँहरूलाई त एउटा व्यवस्थापन त गाउँपालिकाको तर्फबाट नै गर्न पर्यो, त्यसको तयारी पनि गरे।
जनताको अधिकार रक्षाको लागि काम गर्दै जानुहोस्। अध्यक्षज्यू, कार्यक्रममा समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
धन्यवाद छ,
नमस्ते। उहाँ हुनुहुन्थ्यो रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाज्यू। यो कार्यक्रम रेडियो अन्नपूर्णबाट हरेक मंगलबार बिहान 7:30 बजेबाट 8 बजेसम्म र रेडियो कालसोतीबाट हरेक मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी मानवाधिकार समूहका रूपा गाउँपालिकाका संयोजक हर्कबहादुर खत्री, मानवाधिकार समूहका सदस्यहरू चुना छेत्री, तिला खड्का र सहजकर्ता तिर्सना तिमिल्सनासँगको कुराकानी प्रस्तुत गर्छौं। अब यहाँनिर मानवाधिकार समाचार। पर्वत जिल्लाको कुस्मा नगरपालिका अवस्थित जिल्ला कारागारमा महिला कैदीबन्दी गृह नहुँदा समस्या भएको छ। विगतका समयमा विभिन्न घटनाका आरोपित र अभियुक्त महिलाहरूलाई राख्नका लागि पर्वत जिल्ला कारागारमा बनाइएको महिला कैदीबन्दी गृहको पर्खाल वर्षाले भत्किएपछि समस्या भएको हो। 25 जना कैदीबन्दीको क्षमता भएको पर्वत जिल्ला कारागारमा पुरानो संरचनामा महिलाहरूलाई पनि व्यवस्थित गरिँदै आएको थियो। गत साउन 6 गते महिलाहरू बस्ने तर्फको कारागारको सुरक्षा पर्खाल भत्किएपछि अहिले त्यहाँ रहेका महिला कैदीबन्दीलाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी पठाइएको छ। पर्वत जिल्ला अदालतमा मुद्दा सुनवाईको प्रक्रियामा रहँदा आरोपित र अभियुक्तलाई अन्यत्र जिल्लामा पठाएपछि कैदीबन्दीका आफन्तहरू भेटघाट गर्नबाट वञ्चित भएका र कैदीबन्दीले पनि असहज महसुस गरेको पर्वत जिल्ला अदालत बार इकाइका अध्यक्ष चन्द्रबहादुर छेत्री बताउनुहुन्छ। अदालतमा मुद्दा सुनवाईको क्रममा कानून व्यवसायी आफन्तजन लगायतका अन्य सम्बन्धित पक्षलाई भेटघाट गर्न समस्या भएको उहाँको भनाइ छ। अहिले 8 भन्दा बढी महिला कैदी बन्दीको पर्वत जिल्ला अदालतमा मुद्दा सुनवाईको प्रक्रियामा रहेका छन्। कैदी बन्दी अर्को जिल्लामा हुँदा प्रहरलाई समेत उपस्थित गराउन समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी विश्वराज अधिकारीले बताउनु भयो। सरकारवालाहरूले कारागारको मर्मत कार्य तत्काल गर्न माग गरेका छन्। अब प्रस्तुत छ कास्की जिल्ला रूपा गाउँपालिकाका मानवाधिकार समूहका संयोजक हर्कबहादुर खत्री, मानवाधिकार समूहका सदस्यहरू चुनाव छेत्री र तिलक खड्का र सहजकर्ता तृष्णा तिमिसिनासँगको कुराकानी। हामीसँग यति बेला कार्यक्रममा मानवाधिकार समूहका रूपा गाउँपालिकाका संयोजक हर्कबहादुर खत्रीजी हुनुहुन्छ, उहाँसँग कुरा गरौँ। खत्रीजी नमस्ते।
नमस्कार।
यहाँलाई कार्यक्रममा स्वागत छ। रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका लागि मानवाधिकार समूहले के कस्ता काम गरिरहेको होला?
मुख्य कुरा खाद्यको बारेमा हामीले बेला बेलामा हप्ता दिनमा 15 सबै वडामा 1-7 निगरानी गर्ने र त्यहाँनिर कुहिएको खाद्य वस्तुहरूलाई हटाउने, जुन व्यवसायीहरू छन् उहाँहरूलाई ल्याउन नदिने पनि सूचना गरेका छन्। आएको छैन, राम्रो छ। आवासको बारेमा यहाँ एउटा पहिरो गएको थियो, काजी बिकको घरमा पहिरो गएर पानी पसेर त्यहाँ 20 छोरीको मृत्यु भयो पहिरोले पुरेर। उहाँलाई हामीले हस्पिटल लगाएका थियौँ, पछि उहाँ मृत्यु हुनुभयो। सबै कुरा जस्तो रेड क्रसबाट पनि सामानहरू ल्याएर उहाँलाई उपलब्ध गराइयो, त्यहाँबाट रूपा गाउँपालिकाले गर्यो र त्यस्तै अरू समूह रूपा गाउँपालिकाले 60,000 दियो, केन्द्रबाट 2,00,000 आयो, प्रदेशबाट 50,000 आयो। उहाँलाई त्यसरी हामीले निगरानी गरेर त्यो हामीले सहयोग पनि गऱ्यौँ र उहाँलाई बसोबासको निमित्त अहिले रूपा गाउँपालिका वडा नम्बर 6 छेउ लिएर उहाँलाई जग्गा प्राप्त गराइएको छ। त्यहाँ उहाँले घर बनाउनुहुन्छ निकट भविष्यमै। शिक्षाको लागि अहिले खास गरी स्कुलमा 2 हाम्रो यो रूपा कोटको यही माथिको चन्द्रप्रभा विद्यालयमा 10-12 पढाउने 5-6 ठाउँमा भनेर त्यो चाहिँ उहाँ गरेको छ।
भनेपछि मानव अधिकार समूहको प्रयास चाहिँ तीव्र गतिको छ।
एकदम राम्रो छ हजुर, हामीले तीव्र गतिबाट निगरानी पनि गरेका छौँ। उपभोक्ताहरूलाई यस्तो अखाद्य चिजहरू नआएको वस्तुहरू नआओस् भन्ने पक्षमा हामीले निगरानी गरेका छौँ।
यो सँगसँगै काम गरिरहँदाखेरि गाउँपालिकाले के कस्तो प्रयास गरेको छ र त्यसमा तपाईँहरूको समन्वय कस्तो भयो?
गाउँपालिकाले राम्रो प्रयास गरेको छ।
भनेपछि रूपा गाउँपालिकामा अहिले हामीले स्वास्थ्य सुविधा पाएनौँ, हामीले खाना पाएनौँ, हामीलाई बसोबास गर्ने ठाउँ भएन, समस्या भयो भन्ने यस्ता गुनासाहरू छैनन्?
त्यस्तो हामीले सुनेको छैन।
हस् समयज्यू यो कुराकानीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो रूपा गाउँपालिकाका मानवाधिकार समूहका संयोजक हर्कबहादुर खत्रीज्यू। कार्यक्रममा अब मानवाधिकार समूहका सदस्य रूपा गाउँपालिकाबाट चुना छेत्रीज्यू सम्पर्कमा हुनुहुन्छ। चुनाज्यू नमस्ते। यहाँलाई कार्यक्रममा स्वागत छ। रूपा गाउँपालिकामा कसरी काम गरिरहनु भएको छ समूहको सदस्य भएर?
हामीले यस रूपा गाउँपालिकामा स्वास्थ्य खाद्य र जुन ठाउँमा के कस्ता समस्याहरू छन् त्यसको पहिचान गरिरहेका छौँ र ती समस्याहरूलाई पहिचान गरेर सम्बन्धित निकायमा पेस गरिरहेका छौँ। छन् नि सातवटा वडाहरू, ती प्रत्येक वडामा हामी मानव अधिकार समूहका सदस्यहरू रहेका छौँ सर। आफ्नो आफ्नो समस्याहरू मिटिङ बसेर गाउँपालिकामै गएर मिटिङ बसेर आफ्ना टोलका समस्याहरू त्यहाँ पेस गर्छौँ सर। त्यहाँ छलफलमा ल्याएर कुन ठाउँमा जाने, यी समस्याहरू कहाँ गएर समाधान हुन्छन् त्यहाँ पुर्याएका छौँ सर हामीले।
भनेपछि गाउँपालिकासँग समन्वय भइरहेको छ?
हजुर, भयो, वडासँग पनि भएको सर, गाउँपालिकामा पनि भएको।
अब शिक्षाका, स्वास्थ्यका, खाद्यका अनि बसोबासका, आवासका कामहरूमा के कस्ता प्रश्नहरू उठ्छन् र त्यसको समाधान के कसरी भइरहेको पाइन्छ?
भूकम्पमा परेकाहरू, त्यो पूर्ण क्षतिमा पर्ने खाले घरहरू पनि नपरेको अवस्था थियो सर। अनि उहाँहरूलाई पहिचान गरेर सम्बन्धित निकायमा कुन व्यक्तिको छ उहाँको नाम खुलाएर ती समस्याहरू पेस गरिदिएका छौँ सर। अनि सम्बन्धित निकायले पनि त्यसलाई बनाउने पहल गरिरहेको छ सर।
हामीलाई यस्तो अप्ठ्यारो भयो पढ्नका लागि अनि खानपानका लागि, स्वास्थ्यका लागि, शिक्षाका लागि भनेर तपाईँहरूलाई हरगुहार गर्न आउनुहुन्छ?
आउनुहुन्छ सर। ल, हाम्रो तपाईँहरू मानव अधिकारको सदस्य हुनुहुँदो रहेछ, हामीलाई यो समस्या पर्यो, यो कसरी कहाँ जाने भनेर सोध्न चाहिँ आउनुहुन्छ।
भनेपछि गाउँपालिकामा गएर भन्नु पनि भयो होला, भन्नुहुन्छ होला, सुनवाई चाहिँ कतिको भयो?
भन्छौँ सर, सुनवाई पनि भएको छ सर। हामी त्यो समस्याहरू चाहिँ गाउँपालिकामा गएर नै राख्छौँ। कोभिडको लागि पनि रूपा गाउँपालिकाले आफ्नै आइसोलेसनहरू तयार गरेको छ सर। अनि बाहिरबाट आउनेहरूलाई पनि कसैलाई होम क्वारेन्टाइनमा राखेको छ भने कसैलाई क्वारेन्टाइनमा राखेको छ सर। त्यो राम्रो नै भइरहेको छ यहाँ।
हस्, यो जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हस् सर, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार समूहका सदस्य रूपा गाउँपालिकाबाट चुना छेत्रीज्यू। मानव अधिकार समूहका सदस्य तिलक खड्काज्यू यति बेला हामीसँग हुनुहुन्छ। खड्का सर नमस्ते। यहाँलाई कार्यक्रममा स्वागत छ। तपाईँको समूहले रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका बारेमा के कस्ता काम गरिरहेको छ सर?
मानव अधिकार संस्था युनिसेफले गठन भएको झन्डै एक वर्ष बित्न लागेको छ। त्यो अवधिमा हामीले यस रूपा गाउँपालिका भेदीमा खाद्यका बारेमा, शिक्षाका बारेमा, बाल बालिकाको हकका कार्यमा, कसैलाई समस्या परेको बारेमा विभिन्न कार्यक्रमका छलफल गरी त्यसको निराकरण गर्ने बारेमा विभिन्न चरणमा छलफल गरेका छौँ र हामीले दुई तिन महिनामा मिटिङ राखेर हरेक तहमा छलफल गरी र हरेक गाउँपालिकाका सबै निकाय, अफिसका निकायका प्रमुखहरूलाई ढाकी र उहाँहरूका समस्या र हाम्रो जनताका समस्याका बारेमा विभिन्न कार्यक्रमका साथ उहाँलाई प्रत्यक्ष रूपमा सभाई गराई हरेक तहकामा छलफल गरेका छौँ र उहाँहरूलाई जानकारी गराएका छौँ। त्यो समस्या परेका विभिन्न निकायमा समस्या परेका, आफ्नो विभागमा समस्या परेका त्यो हल गरिदिनको लागि पनि हाम्रा रूपा गाउँपालिकाका प्रत्येक अफिसका कर्मचारीहरूलाई र त्यहाँका प्रमुखहरूलाई डाकेर तपाईँहरूले समस्या गरिदिनु पर्यो, फलानु समस्या छ अथवा फलानु समस्या हल गर्नु पर्यो भने तपाईँहरूको पहलले हुने सम्भावना भएको हुनाले तपाईँ आफ्नै सवालमा राखेर हामीले तपाईँलाई सहाय गराएका हौँ भनेर छलफल गरेका छौँ। यो महामारीलाई पनि मध्यनजर गरेर गाउँपालिकामा जनचेतनामूलक सुरक्षित रहनको निम्ति आग्रह पनि गरेका छौँ। टोल टोलमा विद्यार्थीहरूलाई पढाउनको निमित्त मास्क पनि वितरण भइसकेको छ। यस्ता कार्यक्रमहरूले हामी रूपा गाउँपालिकामा सचेत छौँ र युनिसेफले गरेका काममा सन्तुष्टि पनि छौँ।
भनेपछि तपाईँको मानवाधिकार समूहले निगरानी गर्ने काम चाहिँ राम्ररी गरिरहेको छ?
यो चाहिँ पक्का छ। त्यही पनि भूगोल अप्ठ्यारो भएको कारणले पनि हामी हिँडेर पनि सबै हिँडेरै जाने, हामीसित साधन नभए पनि हामीलाई हिँडेर काम पुरा गरेका छौँ।
हस्, यति राम्रो कुराकानी गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ खड्का सर। उहाँ हुनुहुन्थ्यो मानव अधिकार समूहका सदस्य रूपा गाउँपालिकाबाट तिलक खड्काज्यू। कार्यक्रममा यति बेला रूपा गाउँपालिकाबाट सहजकर्ता तिर्सना तिमिलसिनाज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। तिर्सनाज्यू नमस्ते।
हजुर नमस्कार।
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
रूपा गाउँपालिकामा खास गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा कस्ता कस्ता समस्याहरू देखिन्छन्?
हाम्रो रूपा गाउँपालिकामा चाहिँ शिक्षा स्वास्थ्य खाद्य र आवास सम्बन्धी चाहिँ विभिन्न समस्याहरू रहेका छन् र अहिले यो कोरोना कहरले शिक्षामा चाहिँ एकदमै ठुलो प्रभाव पारिरहेको छ होइन। विद्यार्थीहरू चाहिँ पढ्न नपाएको कारणले चाहिँ अब मोबाइलमा बढी ध्यान जानु अनि अनावश्यक कुराहरूमा चाहिँ कुलतमा फस्नु यस्ता समस्याहरू रहेका छन् र त्यसको बावजुद पनि हामीले स्थानीय सरकारसँग अभिभावकहरूसँग सल्लाह गरेर चाहिँ अब स्कुल खुलाउनु पर्छ भनेर चाहिँ हामीले विद्यालयहरू खुलाएका थियौँ र बिहान 10 बजेदेखि चाहिँ 1 बजेसम्म चाहिँ सिकाइ केन्द्र भनेर चाहिँ हामीले सुचारू गरेका छौँ, पढाइ भइरहेको छ र स्वास्थ्यको हिसाबमा भन्नुपर्दा पनि अब आइसोलेसन पनि यही रूपा गाउँपालिकामै रहेको छ र 7 जना रहनु भएको छ, क्वारेन्टाइनमा चाहिँ 20 जना रहनु भएको छ अहिलेको अवस्थामा चाहिँ। खाद्यको अवस्थामा भन्नुपर्दाखेरि अब स्थानीय सरकारसँग मिलेर हामीले बेला बेलामा चाहिँ बजार अनुगमन पनि गरिरहेका हुन्छौँ र कतिपय ठाउँमा चाहिँ डेट एक्सपायर भएका सामानहरू पनि भेटिएको हुन्छ र त्यसलाई चाहिँ हामीले तत्कालै हटाएका पनि हुन्छौँ र यस्तो नगर्नु हुन पनि अनुरोध गरेका हुन्छौँ व्यवसायीहरूलाई।
आवास बसोबासमा कस्तो छ?
गाउँपालिका भरि अब त्यस्तो अस्थायी बसोबास भनेर चाहिँ रहेको छैन, कुनै कुनै ठाउँमा चाहिँ कस्तो सामाजिक जग्गा भनेर चाहिँ सामाजिक जग्गामा बस्नुभएको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले पहल गरेका थियौँ र स्थानीय सरकारसँग गाउँपालिका अध्यक्षसँग भन्दा चाहिँ उहाँले के भन्नुभयो, हामीले चाहिँ उहाँलाई लाल पुर्जा दिन चाहिँ मिल्दैन होइन, तर उहाँलाई चाहिँ उहाँहरू चाहिँ त्यहाँबाट त्यो ठाउँबाट चाहिँ हट्नुपर्ने अवस्था हुँदैन, उहाँहरू जहिलेसम्म बस्न सक्नुहुन्छ तहिलेसम्म बस्न सक्नुहुन्छ भनेर हाम्रो अध्यक्षज्यूले पनि भन्नुभएको थियो होइन। त्यस्तो आवासलाई भनेर चाहिँ त्यस्तो खासै समस्या रहेको छैन सर, गाउँपालिकाबाट स्थानीय सरकारबाट वा सरकारबाट पाउनुपर्ने अधिकारबाट चाहिँ कोही पनि वञ्चित नहुन् भनेर चाहिँ गाउँपालिकाले सक्दो प्रयास गरिरहेको छ र हामीले पनि त्यसमा समन्वय गरेर आफ्नो भूमिका निर्वाह गरिरहेका छौँ मानव अधिकार समूह सदस्यहरूसँग छलफल गरेर।
हस् त्रिसनाजी, यो कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हुन्छ सर, हजुरलाई पनि धन्यवाद।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 जना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो सरी सर।
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन सक्नुहुन्छ र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म आरजु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।